नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्ताएका छौं वरिष्ठ संगीतकार तथा गायक श्री शम्भुजित बास्कोटाज्यूलाई। शम्भुजित बास्कोटा सुन सुन मायालु जोडी हो भन्ने गीत होस् या रातो टीका निधारमा टलक्क टल्की हो जस्ता चर्चित गीतका गायक मात्र नभई तिम्रो त्यो हँसिलो मुहारको झलझलको जब आउँदा तथा पूर्णिमाको रात पनि औँसीको झैं लाग्न थाल्यो जस्ता गीतका रचनाकार पनि हुन्। हालसम्म 283 नेपाली चलचित्रमा संगीत दिइसकेका संगीतकार बास्कोटा संगीतको क्षेत्रमा बहुप्रतिभाशाली हुन्। त आउनुहोस् यस्ता बहुप्रतिभाशाली संगीतकार व्यक्तिसँग फ्लोरिडा निवासी सुन्दर जोशीले खसखस .com का लागि गर्नुभएको खसखस।
वरिष्ठ संगीतकार लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाज्यूसँग खसखस .com को तर्फबाट यहाँलाई हार्दिक शुभकामना, दशैंको विजयको हार्दिक शुभकामना, साथै यो अन्तर्वार्ताको लागि म तपाईँलाई आमन्त्रण गर्छु। नमस्कार।
नमस्कार सुन्दरजी, यो खसखस .com यसै पनि खसखस खसखस भइरहेछ, मलाई बड़ा पपुलर रहेछ यो, यसको एकदम राम्रो चाहिँ मैले फिडब्याक पाएँ यहाँ आएर, र बासु श्रेष्ठजीले पनि यसको मलाई जानकारी गर्नुभएको थियो। तर यद्यपि पनि तपाईँहरूले यो खसखस मार्फत मलाई चाहिँ यो तपाईँको कार्यक्रममा आमन्त्रण गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ। तपाईँको परिवारलाई, यो खसखस परिवारलाई धन्यवाद छ, र साथै म पनि यहाँलाई विजयादशमीको र तिहारको हार्दिक मंगलमय शुभकामना अर्पण गर्छु।
अब मेन क्वेशनतिर जाउँ। तपाईँ एउटा संगीतकार, एकदमै वरिष्ठ संगीतकार, एकदमै लोकप्रिय संगीतकार हुनुभएको कारणले गर्दाखेरि मलाई सोध्न मन लागेको कुरा, संगीत के हो?
संगीत एउटा प्रकृतिको वरदान हो, यो धुन प्रकृतिले सृजना गरेको हो, त्यसलाई मानिसले एडप गरेको हो संगीत। र संगीत यस्तो चिज हो कि मानिसको जीवन हो, र जीवनसँग आबद्धता रहेको एउटा विषयवस्तु हो संगीत। र मानिसको मन मस्तिष्कमा बाट यो सृजना हुन्छ, सर्जकले त्यो सृजना गर्छ मस्तिष्कबाट। तर पनि मेरो फिलोसफीमा मैले भन्दाखेरि जाने यो प्राकृतिक धुन हो, वरदान हो, त्यो प्रकृतिसँग मानव जातिको एउटा आबद्धता भएको कारण त्यो संगीत त्यहाँबाट आबद्ध भएको मैले पाएको छु, महसुस गरेको छु।
संगीत सृजनामा वाद्य यन्त्रहरूको कतिको ठूलो भूमिका हुन्छ? अब कति मानिसहरू चाहिँ वाद्य यन्त्रहरूको मिश्रित धुन मात्रै पनि संगीत हो भनेर भन्छन्, यसमा तपाईँको के विचार छ?
मलाई कस्तो लाग्छ भन्नुहुन्छ भने एक्जाम्पल्सहरू धेरै विषयवस्तुसँग आउँछन्। तपाईँ भन्नुहोस् मानिसको जीवन, एउटा जीवन जब मानिस मान्छे धरतीमा आयो, एउटा उसलाई निष्वस्त्र थियो, उसले चाहिँ पातको लुगा लगायो अथवा के को लुगा लगायो, अनि आफूलाई डेभलप गर्दै 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 लिएर गयो। आउनु त पहिला मानिस नै आयो, त्यस्तै संगीतको धुन पनि पहिला आएको हो, सृजना पहिला हुन्छ, धुन पहिला हुन्छ, अनि वाद्ययन्त्रमा त्यसलाई चाहिँ ढालिएर, वाद्ययन्त्रमा प्रयोग गरिएर, वाद्ययन्त्रले त्यसलाई चाहिँ त्यो जुन सृजना भएको चिजलाई चाहिँ कन्टिन्यू उसको त्यो धुन बजाउने त्यो यन्त्रहरू जब निक्लियो त्यसले सहारा दियो। अब यो के हुन गयो? एकअर्काको पूरक हुन गयो, एकअर्कामा आबद्धता छ यिनीहरू। अब मानिसले नै सृजना गर्छ संगीत, मानिसले नै वाद्ययन्त्र पनि मानिसले बनाउँछ, त्यसले गर्दाखेरि दुईजनाले दुईटै कुरा बनाएका हुन् भने दुईटै कुरा दुईटैसँग आबद्धता रहेका छ। तर पहिलो प्राथमिकता भनेको सृजना हो, धुन जुन मानिसले क्रिएट गर्छ, एउटा मुडबाट क्रिएट गर्छ, त्यो धुन हो। त्यसले गर्दाखेरि अवश्य पनि दुईटा एक अर्काप्रति आवश्यकता चाहिँ छन् नै।
अब मलाई लागेको एउटा कौतूहलता के भने, कस्तो परिस्थितिमा तपाईँ संगीत सृजना गर्न मन पराउनुहुन्छ?
कुनै पनि वखत पनि मलाई चाहिँ सृजनाले मलाई ठाक्न हान्छ, त्यो हानेको लागि मैले टप्पट्टिमा चाहिँ टिप्छु, त्यो लागि मलाई वखत चाहिँदैन।
चलचित्रको लागि तपाईँलाई अब गीत सृजना गर्नु पर्दाखेरि कसैले लेखिसकेको एउटा गीत लिरिक्स तपाईँलाई दिएको हुन्छ, त्यो सिन कन्सेप्ट तपाईँले त्यो सिनको भन्न तपाईँ दृश्यहरूको बारेमा सिचुएसन सबै बताएर तपाईँलाई गरेको हुन्छ होइन, गरेको हुन्छ, त्यस्तो गीत सिर्जना गर्दाखेरि तपाईँलाई बढी आनन्द आउँछ कि तपाईँलाई भित्र अन्तर्मनबाट आफैलाई एउटा सिर्जना भएको त्यो संगीत त्यसलाई तपाईँले लिपिबद्ध गरेर शब्द खोज्ने अथवा लेख्ने पनि गर्नुहुन्छ?
सुन्दरजी, अत्यन्त राम्रो तपाईँले क्वेसन गर्नुभयो। मलाई लाग्छ यो डिकेटमा म धेरै इन्टरभ्यूहरू गरेको छु, तर बट आई एम भेरी म प्लिज तपाईँले जुन अहिले म तपाईँलाई अगाडि मैले भनिरहेको छु कि तपाईँको जुन क्वेसन आएछ, यो जुन क्वेसन तपाईँले गर्नुभयो, प्रश्न गर्नुभयो, यो प्रश्न अत्यन्त बौद्धिक छ, उच्च छ, र यसको जवाफ दिन म आतुर छु। यो जवाफ म कसरी तपाईँ दिन्छु भन्नुहुन्छ भने, एउटा व्यवसायी चलचित्र भन्दाखेरि स्क्रिप्ट राइटिङ, कथाबाट स्क्रिप्ट राइटिङ हुन्छ, त्यसपछि त्यो स्क्रिप्ट राइटिङमा बसेर चलचित्रको नायक नायिकाले प्रस्तुत गरिने गीतहरूलाई चाहिँ कस्तो गीतहरू प्रस्तुत गर्ने अथवा कस्तो गीत चाहिन्छ भनेर एउटा गीतकारलाई लेखाएको पनि हुन्छ, र एउटा ट्रेन चाहिँ कस्तो छ भन्नुहुन्छ भने, हाम्रो देशमा त्यो सुरु त मैले नै गरेको हुँ, मैले एक दुईवटा चलचित्रमा त्यसरी नै काम गरेको छु, यो मायाको सागर भन्ने चलचित्र अनि सीमारेखा भन्ने चलचित्रमा मैले यसरी नै काम गरेको छु, र बसन्तीमा पनि मैले यसरी काम गरेको छु, मोहनी सतीमा यसरी काम गरेको छु, जुन तपाईँको तपाईँले राख्नुभएको क्वेसनको सेकेन्ड पार्ट हो भनेको यादै, आफूले ट्युन गरेर लिपिबद्ध गरेर धुनमा गीत लेखाएको छु कुनै चलचित्रमा, आफूलाई चाहिँ त्यो अत्यन्त राम्रो त्यो कन्सेप्ट सुनिसकेपछि कहिले काहीँ के हुन जान्छ भने, चलचित्रमा गीत लेखिसकेको हुँदैन, कथावस्तु तयार हुन्छ, स्क्रिप्ट तयार हुन्छ, गीत लेख्न ढिलाइ भएको हुन्छ, कुनै गीत लेखेर आउँछ अनि त्यसमा बसेर हामी संगीत सिर्जना गर्छौं, त्यसमा पनि म आनन्दितै हुन्छु, किन एउटा कविले एउटा आफूलाई प्रफुल्लित पारेको हुन्छ शब्द रचनामा, र कथा रचना उनले लेखिसकेको हुन्छ, यतापट्टि जब काम कम्प्लिट भएको हुँदैन, उसको अर्को गीत लेख्नुपर्ने हुन्छ, कम्प्लिट नहुँदाखेरि मैले उहाँलाई भन्छु कि मैले एउटा धुन तयार पारेको छु, यो तपाईँको स्क्रिप्टसँग बसेर एउटा मैले क्रिस्ट म्युजिक चाहिँ एउटा चाहिँ भनौँ न ब्याले भनौँ न किसिमले भनौँ ब्याले जस्तै त्यो धुन एउटा तयार पारेको छु, यसमा तपाईँ गीत लेखाउने कि अरूले गीत लेखाउनु हुँदा के हुन्छ भन्दाखेरि, त्यस्तोमा धेरै मेरा दुई चार वरिष्ठ गीतकारहरूले गीत लेख्नु भएको छ, जसो म नाम लिन चाहन्छु तपाईँको निर शाहजीको, र त्यसपछि म नाम लिन्छु यादव खरेलको, त्यसपछि नाम लिन्छु म किरण खरेलको, अनि उन्नति बयसिलाको, अनि यो शब्द संगीतमा शब्द लेख्नेमा चाहिँ नि केही गीतकारहरू मायर पनि हुनुहुन्छ नेपालमा, र अफकोर्स यो अत्यन्त गहन विषय हो संगीत चलचित्रमा सिर्जना गर्नु, र दुईटै पाटोमा चाहिँ म रुचाउँछु, त्यो चाहिँ नि हाम्रो चाहिँ छिमेकी राष्ट्र भारतमा पनि यो एक्सर्साइज छ कि धुनमा गीत लेख्ने, धुन पहिला सिर्जना गरेर त्यसमा गीत लेख्ने जाने पाटो छ नि, त्यहाँ पनि त्यो ठूलो डेभलप त्यहाँ छ, र मैले पनि नेपालमा चाहिँ सुरुवात चाहिँ मैले नै गरेको।
धन्यवाद सुभाषजी, तपाईँले भर्खरै कि एकदम तपाईँलाई मनपर्ने र हामीलाई पनि मनपर्ने राम्रो गीतकारहरूको नामहरू लिनुभयो, तैपनि मलाई एउटा कौतूहलता लागेको, कसको गीतमा तपाईँलाई सबभन्दा मतलब संगीत दिँदाखेरि बडा आनन्द लाग्छ?
अब एकजना गीतकार भनेर मैले तपाईँलाई चाहिँ नि भन्न नसक्ने म चाहिँ नि, किनभने एउटा गीत मात्रै सफल पाएका गीत र जुन गीतको गीतको भाव तपाईँलाई एउटा सुन्नुहोस् न, मन पराउने हजार भेटिन्छन् जुनीका त्यही एउटै हुन्छ, जति रुवाओस् धरधरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ, कति भित्र एउटा गहन चिजहरू लुकेको छ। अब मेरा आसक्तिका भावना तिमीले बुझ्न सकेको भए, मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए, म टुक्रा टुक्रा भई किन छरिन्थे होला। यो शब्दहरू यो अब यो गीतकारको गीत पनि मलाई त्यति नै गहन लाग्छ, पर्खी बसे आउँछ भने मेरो उठ्ने पालो, कुर्दा कुर्दै जिन्दगी नै भइगएछ कालो, भने म पनि भाग्यमानी हुँ ती स्रष्टाहरूको राम्रा राम्रा शब्दहरू मैले पाएँ भन्दाखेरि मैले छुट्याउन जाने सकिनँ सुन्दरजी, यसमा जाने मलाई जाने मैले जतिको गरे सबैको राम्रै भनौँ, जस्तो तपाईँको अहिले भर्खरै विनोद लोकाजीको मेरी प्रिय एल्बममा मेरा गीतहरू छन्, त्यसमा जाने कति काटी बस चुरा के अरे माया कति के अरे कुरी बसौँ चुरा भाँची माया कति छ भन्ने गीत छन्, अनि म प्रिय मेरी प्रिय भन्ने गीतहरू छन्, लोकाजीको गीतहरू पनि राम्रो राम्रो गीतहरू मैले गरेको छु, अहिले मेरी प्रिय भन्ने एउटा एल्बम अब गरेको छु, हरिसिंह थापाजी जुन लन्डनमा हुन्छ उहाँको मन उड्यो भन्ने एल्बम पनि मैले गराएको छु. त्यसमा पनि विभिन्न भित्र गहन गीतहरू छन्, तर पनि म सकेसम्म शब्दहरू छ नि केही व्यक्ति चाहिँ मेरा स्पेसल छन् जो चाहिँ म काम गर्छु. जस्तो मैले भने साजी विशम्बर प्याकुरेल, अब कालीप्रसादजी, उन्नति बोराशिला, उहाँहरू मेरो स्पेसलमा भनौँ भने उहाँलाई मैले केही गीत माग्ने बित्तिकै मलाई उहाँले पनि मलाई नै भनेर राम्रो राम्रो गीतहरू उहाँले सृजना गर्नुहुन्छ, म पनि गर्छु. अब नयाँ आउनेलाई पनि म स्वागत गर्छु.
राम्रो तपाईँलाई कस्तो खालको गीत सिर्जना गर्दाखेरि चाहिँ आफैलाई व्यक्तिगत रूपमा आनन्द आउँछ भनौँ न, ए संगीता भन्ने खालको गीत संगीत गर्नु र जस्तो अब विशम्बर ब्याकुरेलको गीत तपाईँले
प्रेम भेट्नेका भन्नुहोस् न सपना भयो भनेदेखि सपनी मेमहरू, अर्को जुनी पाए भने तिमी सङ्गीत भर, यो कम छ सब्जेक्ट. यो के छ भन्नुहुन्छ भने नि म यो क्वेसनको मलाई जवाफ दिनु पनि थियो र तपाईँको यो खसखस .com मार्फत मलाई चाहिँ यो जवाफ दिँदाखेरि मलाई आनन्द पनि आइरहेको छ. धेरै जिज्ञासाहरू हुन्छन् यस्ताहरू, यो गीत त्यो गीत त्यस्तो गीत ए संगीता पनि छ. ए संगीताको जीवन त मैले कहाँ प्रस्तुत गर्न खोजेको छु भने एउटा लेक पहाड हिमाल एउटा छ नि मुस्ताङको चाहिँ सुन्नुहोस्, यसमा म भन्दाखेरि समुजितले फ्युजन गर्यो भनेर भन्छन् यो संगीतलाई. समुजितले एउटा प्रभावित भएर फ्युजन गरेको छ संगीत भन्छ. म के भन्छु भने ल ठिक छ फ्युजन ठिक छ, तर यसको धुनको जुन कन छ नि के चाहिँ लाइदो माया लाइदो, यो पनि छ. म भर्सटाइल म्युजिक कम्पोजरको आबद्धतामा रहन चाहन्छु, आफूलाई म भर्सटाइल कम्पोज गर्न चाहन्छु. सुन सुन मायालु जोडी हो, मायालु जोडी हो, नछुटाउनु मायाको डोरियो वनमा फुल्यो फुल. यसमा विदेशी नाच्छन्, नेपाली मौलिक चिनाउन सक्छु म, यसमा नेपाली धुन चिनाउन सक्छु म संसारमा. यो गीत गाएर म चाहिँ हलिउडको एउटा स्टेजमा उतेर दिस इज माई म्युजिक भन्न सक्छु म नेपाली हुँ भन्ने चिनाउन सक्छु म संसारमा यो धुनले. तर म त्यो क्लासिकल गीत छ नि झन झन खैरुमा, यसले म चिनाउन सक्दिनँ. यहाँ के हुन्छ भन्नुहुन्छ भने यहाँ क्वेसन आएर हुन्छ, तेरो र भारतीय संगीत भारतीय राग र तेरो राग एउटै हो हाम्रो शिवरञ्जनी गाउनु या भारतीय शिवरञ्जनी गाउनु, हाम्रो यमन गाउनु उसको चाहिँ माल ऊ गाउनु. बरु म यो मान्छेले गाएर म चाहिँ मान्छेलाई चाहिँ यो मेरो कल्चरहरू जगाउन सक्छु म. हामीले हामीलाई कसरी चिनाउने त, रेशम फिरिरी गाएर चिनिरहेको जापानभरि आज हामीले चिनाउने त त्यही फोक म्युजिक हो, हाम्रो फोक गीत हो.
नेपाली काल जय गीत भनौँ न, नेपाललाई पछि पछिसम्म चिनाइराख्ने गीत नेपाली भनेर चिनाउ, नेपालको एउटा छुट्टै मौलिक संगीत भनेको के हो
यो के हो भन्नुहुन्छ भने, नेपालको जहिले पनि एउटा ट्रेडिसनल हाम्रो चाहिँ पहिले नै स्थापित भइसकेको छ. स्थापित भएका ट्रेडिसनलहरूमा कसरी आएको छ भने कौडा भनिन्छ, तामाङ सेलो भनिन्छ हामीले है, जनजातिबाट आएका धेरै धेरै किसिमको कल्चरका गीतहरू छन्, हाम्रो रिच रिच कल्चर छन्. कालजयी भनेको गीतहरू हामीले पनि अहिले कालजयी सिर्जना गरिरहेको छौँ. आज हामी यो जेनेरेसनमा छौँ, भोलि अर्को पुस्ता जान्छ. आज हामीले राम्रो धुनहरू सिर्जना गरिराखेका छौँ भने, हामीले बनाइदिएका छौँ भने, त्यो लङ टाइम चल्दै आएर जस्तो तपाईँ अहिले भन्नुहुन्छ रि रेकर्डिङमा, मतलब रिमिक्स र रिमेक भन्ने म त्यति मेरो ध्यान जाँदैन. अहिलेका जेनेरेसनले फेरि पुरानो गीतहरूलाई गाइरहेको छ राम्रो, होइन माइती घरका गीतहरू पनि आइरहेछन्, वनमा फुले फुट पनि रिमेक गरिरहेका छन्, रातो टिका गरिरहेका, यो जुन गाना अहिले फेरि त्यो तपाईँ रि रेकर्डिङ हुँदै आएछन् त्यही हुन् काल चाहिँ, किन भन्छ यिनीहरूले लङ लाइ रोलिङ गर्दै राखेर आइरहेछ है. अनि सँगसँगै काल चाहिँ के हो भने, के अरे कहिले माया पोखरा कहिले माया खैरेनी मायल देख्दा मन त रोइरहने, कौडा गीतहरूमा तपाईँको तामाङ सेलो पुरानो पुरानो हाम्रो तपाईँको चाहिँ नेवारी धुनहरू हाम्रो मासिका गीतहरू त्यो कस्तो त्योसँग चाहिँ एउटा सिस्टर कनेक्सन त हुन्छ नि आबद्ध त्यही रागमा त्यही आबद्धमा त्यही चिजमा चाहिँ त्यही त्यसको प्रभावमा पनि गीतहरू बनिरहेका हुन्छ त्यसलाई क्यारी गरेर त्यो कस्तो हुन्छ भने परिमार्जित भएर गइरहेको हुन्छ हेर्नुहोस् परिमार्जित पनि भएर गयो कहिले धुनहरू परिमार्जित भएर गइरहेको हुन्छ अनि हामीले पनि तपाईँलाई मैले के भन्ने अब तपाईँले सोध्नु भएको क्वेसनको लास्ट म एन्सर कसरी दिन्छु भने कालजयी गीतहरू सृजना गर्न सबैजना लङ लास्टिङ रहने आफ्नो सृजनाले समाजलाई सुख दियोस् आनन्द दियोस् भनेर बुझ्ने इमान्दार संगीतकारहरूले त्यो काम गरिरहेको हुन्छ कतै न कतै उसले कालजयी धुनहरू तयार पारिरहेको हुन्छ त्यो पछि रहन्छ
तपाईँले रिमिक्सको प्रसंगहरू उठाउनु भयो मलाई कतिपय कुराहरू मैले भन्न मेरो प्रश्नको जवाब तपाईँबाट पाइ पनि सकेँ तै पनि मलाई एउटा कुरा लागेको जस्तो कि अब नारायण गोपाल होइन तारा देवी प्रेमदोष भनौँ अब पुरानो पुरानो हाम्रो गीतहरू एकदमै साहित्य गीतहरू पनि कालजयी गीतहरू नै हुन् किनभने हरेक नेपालीहरूले त्यो गीतहरूलाई एकदमै माया गरेर गाइरहेको हामी सुन्छौ है त्यस्तो गीतहरूलाई रिमिक्स बनाएर अलिकति भद्दा किसिमले हुन्छ नि अलिकति त्यसको प्रेजेन्टेसन प्रस्तुति अलिकति बिगार एकदम नराम्रो किसिमले गरेर बनाएको रिमिक्सहरू पनि सुनिन्छ र यस्तो रिमिक्सले ती गायकहरू हाम्रो त्यो भनौँ न हाम्रो त्यो हामीले साह्रै नै आस्था गरेको एउटा आदर गरेको प्रतिभाहरूको अवमूल्यन गरेको जस्तो लाग्दैन तपाईँलाई
तपाईँले एकदम राम्रो क्वेसन गर्नु म अहिले नेपालमा मेरो यही नै सुरु भएको छ मेरो अहिले क्रान्ति मैले के भनिरहेको छु भने म रिमिक्स र रिमेक भनेर यता यता कदा के शब्दवाचक भन्ने बोलिरहेको छु मेरो शब्दमा चाहिँ यो रिमेक के अरे रिमेक र रिमिक्स रिमिक्स भनेको मिक्सिङ गर्ने कुरामा केही कुरा थपेर रिमिक्सिङ गर्ने हो रिमिक्सिङ अथवा रिमेक भनेको त्यसको रिमेक कसरी हुन्छ अब त्यो भइसकेका कुराको रिमेक के गर्ने त्यसलाई रि रेकर्डिङ भन्नुहोस् रिभोइस भन्नुहोस् भारतमा पनि तपाईँको जाने लताजीले गाउनुभएको आशाजीले गाउनुभएको गीतहरूलाई जाने अरूले रि रेकर्डिङ गर्छन् रि रेकर्ड गर्छन् रिभोइस गर्छन् त्यो यदि ट्यालेन्टले यसलाई चाहिँ गरेर जान सकिन्छ त्यतिकै मिठो आवाजले गरेर लैजान सकिन्छ नेपालमा पनि केही केही गीतहरू चाहिँ तपाईँको चाहिँ रि रेकर्डिङ भएका छन् जस्तो अलिक अन्जु पन्तले माइतीघरको गीत छ नि बसन्त नि भन्ने भने त्यसमा मेरो कुनै पनि ऊ छैन किनभने उनी पनि मिठो गाउँछिन् सुरमा गाउँछिन् तालमा गाउँछिन् उसको आवाजमा पनि मिठास छ उनले गाए त्यस्ता गीतहरू केही गीतहरू आएका छन् तर रिमिक्स भनेर शब्द दिएर त्यो गीतको मुडलाई बीचमा के दुनियाँ चिज हालेर निकाल्ने गर्न चाहिँ म अन्त विरोधी हुँ र नेपालमा अहिले म विरोध गरिरहेको छु यसको र म यसको सबभन्दा बढी अहिले तपाईँलाई लाग्ला मेरो गीतहरू रिमेक गरेर जति आइरहेका छन् त्यो सबै प्रड्युसरले मसँग उनीहरूले बेचेका हुन् सम्बुजितले दिएका होइनन् खुसीले सम्बुजित यो किन दियो भनेर प्रड्युसरहरूसँग झगडा गरिरहेको छ अहिले मेरो राइट मेरो पनि हुन्छ त्यो गीतमा तिमीले किन दियो भनेर कपिराइटको कुरामा म झगडा गरिरहेको छु है र किन छ भन्नुहुन्छ भने अब निर्मातालाई हामीले फिल्मको लागि रेकर्डिङ गरेर दिएका हुन्छौँ उनीहरू मेरै सम्पत्ति जिन्दगीभर भनेर एनआरले चाहिँ अलिअलि पैसामा अरूहरूलाई चाहिँ त्यो क्यासेट कम्पनीहरूलाई बेचिदिन्छन् हेर्नुहोस् होइन त्यसले गर्दाखेरि हामी चाहिँ भिक्टिम भएको छौँ यसमा
मान्छे वास्तवमा त्यो रोयल्टीको बारेमा एउटा प्रश्न म सोध्नेवाला नै थिएँ तपाईँलाई फेरि प्रसङ्ग त्यसमा जोडियो है रोयल्टीको बारेमा तपाईँको के धारणा छ
रोयल्टीको बारेमा हाम्रो क्रान्ति भइरहेछ अहिले पनि हामीले जाने हाम्रो चाहिँ रोयल्टी चाहिँ राम्रो चाहिँ यो सबैतिरबाट हुनुपर्छ अनि अहिले पनि हामीले विसङ्गति नेपालमा त देख्यौँ विदेशमा पनि धेरै देखेका छौँ कस्तो भन्नुहुन्छ भने हाम्रा हामीले सृजना गरेर एउटा हामी बाँच्ने जुन माध्यम छ नि माध्यमबाट हामी जो हामीले पाउनुपर्ने कलाकारले ससम्मान पाउनुपर्ने जुन चाहिँ रोयल्टीहरू छ त्यो चाहिँ अनासे कहाँ कहाँबाट यो चाहिँ अब जो सिडी क्यासेटबाट बिक्री भएर आउने चिजहरू क्यासेट सिडी कम बिक्री हुन थालिरहेका छन् क्यासेट बिक्री हुँदैनन् सिडी बिक्री हुँदैनन् त्यो चाहिँ कस्तो भने अब तपाईँको अब कम्प्युटरको जमानाले पनि भनौँ न यसलाई चाहिँ कपी गर्दै बेच्ने चाहिँ धेरै कुराहरू भएको छ यसको लागि चाहिँ अब हुन त्यो पाइरेसीको कुराहरू छन् यो संसारको सबभन्दा ठूलो रोग निक्लिएको छ यो सृजनाको लागि होइन तैपनि हाम्रो देशमा अलिकति भए पनि छ नि यो पाइरेसीबाट बाँचेर कलाकारलाई रोयल्टी पाउन् भन्नेमा छ नि जुन छ नि आवाज उठाइरहेका छन् नि यसले के होम गर्दाखेरि
राम्रो अब प्रसङ्ग बदलौं संगीत सम्बन्धी के भनेदेखि परम्परागत नेपाली बाजाहरू भनौँ अर्थात् टिपिकल नेपाली बाजाहरू तपाईँको संगीत सृजनामा कतिको प्रयोग हुन्छ
सबभन्दा बढी मैले गरेको छु जसरी भन्नुहुन्छ भने अब चलचित्रमा बढी गर्छु म जस्तो गैरी खेतको सिरे हानेमा मैले मुर्चङ्ग प्रयोग गरेको छु त्याङ गैरी खेतको सिरे हान्यो गाउँछ है बम्बई लैजान प्रयोग गरेको छु सारङ्गी भन्ने चलचित्रको संगीत गर्दाखेरि मैले सारङ्गीको धुनले भन्छ मेरो मनले तिमी नाचिदियो सारङ्गी भजनको लागि त्यसमा बाबु पनि गीत मेरो आमा पनि गीत भन्ने जुन गाएका गीतहरू सरोज कुमारजीले एक्टिङ गर्नुभएको छ हाम्रो जाने सारङ्गी भन्ने चलचित्र छ त्यसको लागि सारङ्गी बोकेर म बम्बई पुगेँ अनि सारङ्गी छ गीत त्यो सारङ्गीमा सारङ्गी नै टिपिकल हाम्रो सारङ्गी बजाउन लगाए र त्यस पखत आरडी बर्मनजीले मलाई फोन गर्नुभयो अनि आरडी बर्मनले म त नै मधुर ध्वनि भन्ने स्टुडियोमा थिएँ आरडी बर्मन चाहिँ फिल्म सेन्टरमा हुनुहुन्थ्यो अनि त्यहाँबाट उहाँले मलाई चाहिँ पहिला एकचोटि परिचय भएको थियो अनि उहाँले मलाई फोन गरेर सम्बुद्धिजी नेपालबाट तपाईँले यस्तो राम्रो म हिन्दीमा नेपाली बोलिरहेको छु यो चाहिँ बाजा ल्याउनु भएको छ अरे मेरो पनि एउटा गीतमा बजाउनु पठाइदिनुहोस् न तपाईँको टेक्निकल वाद्य बाजकलाई भनेपछि कृष्ण गन्धर्व भन्ने मैले लिएर गएको थिएँ नेपालबाट कृष्णबहादुर गन्धर्व भन्ने त्यो बाजा बजाउने अनि उहाँलाई मैले आरडी बर्मनजीको पठाइदिएँ अनि आरडी बर्मनजीले एउटा हिन्दी गीतमा कुन गीतमा उहाँले बजाउनु आउनुभयो उसले होइन सारङ्गी नेपाली सारङ्गी बजाएर हाम्रो चाहिँ उहाँ फर्किनु भयो त्यसपछि अनि मैले माइली भन्ने फिल्ममा बाजो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेट भनेमा टक 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 हाम्रो खैजडी हुन्छ नि खैजडी नै यहाँदेखि लिएर गएर बम्बईमा खैजडी बजाएको छु हेर्नुहोस् भनेपछि मलाई सबभन्दा बढी नै मनपर्छ मलाई त्यो चिजहरू मैले सारङ्गी मुर्जङ्गा खैजडी मेरा चलचित्रहरूमा प्रयोग गरेको छु
अनि त्यस भएदेखि तपाईँलाई भनौँ हाम्रो परम्परागत बाजाहरू जुन लोप हुँदै गइरहेको छ होइन त्यस्तो बाजाहरू खोजेर त्यस्तो बाजाहरू बजाउन भनौँ मानिसहरूलाई जो मानिस बाजा बजाउन सिपालु छन् नि उनीहरूलाई उत्प्रेरित गर्ने अथवा त्यस्तो गरेर एउटा भव्य हाम्रो नेपाली टिपिकल नेपाली बाजाको मात्रै कन्सर्ट गर्नु सम्भव छ
मैले त्यसको लागि हाम्रो एकदमै उन्नति बोराजी एकजना शिला जो गीतकार हुनुहुन्छ उहाँ लगायत मैले सरस्वती संगीत निकेतन भन्ने नेपालमा एउटा चाहिँ संस्था खोले त्यसमा मैले आर बाजा तपाईँ सुन्नुभएको छ आर बाजाको नाम तपाईँले सुन्नुभएको छैन होइन आर बाजालाई सारङ्गीको हजुरबाउ भन्छन् सारङ्गी जुन हामी बजाउँछ नि त्यसको ग्रान्ड फादरले त्यो आर बाजा भन्ने त्यो पनि फोर स्ट्रिङको हुन्छ त्यो टुङ्गा टाइपको हुन्छ आर बाजा भन्ने हुन्छ त्यो आर बाजाको सारङ्गीको हजुरबाउ भन्ने थाहा पाएपछि मैले हामीले चाहिँ हाम्रो स्कुलले करिब चाहिँ तपाईँको 20-25 आर बाजाहरू धेरै एक्सपेन्सिभ किनेर ल्याएर त्यो ट्रेनिङ गराएर अनि मादल आर बाजा फ्लुटको एउटा कम्बिनेसन गरेर केही गरौँ कि भनेर नेपालका प्रख्यात चाहिँ रामशरण दर्नाजी अनि त्यसपछि सुबी शाह जो स्वर्गीय हुनुभयो त्यो भर्खर उहाँ मादल एकदम राम्रो मादल बजाउनुहुन्थ्यो सुबी शाह उहाँलाई राखेर हामीले चाहिँ त्यसको कन्सर्ट गर्ने भनेर त्यो डेभलपको लागि हामी लाग्यो र हामीले त्यो त्यसमा हामी दुःख सुख गरेर आफूले कमाएका पैसाहरू पनि लगाएर भन्यौँ 10 लाख रुपियाँ इन्भेस्टमेन्ट भयो थियो त्यो संस्थामा अनि हामीले दुईटा किताब पनि रेडी पार्यौँ जुन फ्लुटको र अनि आर बाजाको उहाँले लेखेको किताबहरू छ अब चाहिँ त्यो किताब रिलिज भनौँ छ के अरे लेखाउने सम्बन्धसम्म त हामी गर्न सक्यौँ छपाउनेमा हामीले चाहिँ गर्न सकेनौँ र त्यो इन्स्टिच्युटबाट त्यो डेभलप गर्छु भनेर गभर्मेन्टसँग हामीले पहल गरेका थियौँ केही कुराहरूमा केही काम गर्दाखेरि हाम्रो हुन सकेन अब त्यो इन्स्टिच्युट त्यत्तिकै बसेको छ है बाजामा किरा अलिअलि किराले त्यो छाला खान्छ नि खान थालेको छ त्यो सुविधाले बजाउने मादल पनि 8-10 मादल त्यसै बसिरहेछन् होइन र त्यो गर्ने त्यो हुन्छ नि यिनीहरू हामीले गर्न खोजेका कृषि हामीले गर्न सकेनौँ सायद अब हामीले विदेशमा आएर कसैसँग र यो एउटा इन्स्ट्रुमेन्टमा चाहिँ एनजिओ खोलाउँ त एनजिओ डेभलप गरौँ त म्युजिक इन्स्ट्रुमेन्टको लागि पनि दुनियाँको लागि एनजिओ देखिएको छ नेपालमा यसको लागि एउटा एनजिओ खडा गरौँ त भनेर हामीले न भन्न समयको भनौँ उसले गर्दा भन्न नसकेर हो कि कोही इन्ट्रेस्टेड व्यक्ति छ भने तपाईँलाई पनि यो khaskas.com मार्फत उहाँलाई अनुरोध गर्छु हामी त्यसमा लागेका छौँ सरस्वती निकेतन भन्ने हाम्रो एउटा इन्स्टिच्युट छ त्यसमा त्यसलाई एनजिओमा डेभलप गरेर यो ट्रेडिसनल इन्स्ट्रुमेन्टलाई चाहिँ छ नि तपाईँको चाहिँ अर्केस्ट्रामा लिएर आएर इन्टरनेसनल मार्केटमा लाने र यसको किताबहरू लेख्नको लागि उयार हामी रेडी छौँ
एकदम राम्रो कुरा भन्नुभयो जुन अब किताब लेख्ने प्रसङ्ग पनि उठाउनु भयो नेपाली संगीतको बारेमा नेपाली संगीत भनौँ न गाउँ घरमा गएर विभिन्न भाषा विभिन्न जातिको संगीतहरूलाई उनीहरूको गीतहरूलाई रिसर्च गरेर अनुसन्धान गरेर होइन त्यसको पुस्तकहरू ल्याउने काम त्यस्तो भन्नु के हो मैले थाहा पाएसम्म किशोर गुरुङको नामहरू सुनिन्छ अनि त्यस पछाडि अब राजेश पायल राईले पनि म्युजिकको बारेमा रिसर्चहरू गरेको किताबहरू लेखेको भन्ने सुनिन्छ है त्यस्तो भनौँ न कतिको छ नेपालमा अहिले
इन्ट्रेस्टको कुरा र बिजनेसको कुरा होला नै त्यसमा मैले अब गर्नुभएको राम्रै कुरालाई उहाँले गरेको उहाँले गरेको कुरा नराम्रो मैले भन्न मिल्दैन तर पनि नेपालमा यस्तो विषयमा किताब लेख्ने चाहिँ रामशरण दर्नाजी हुनुहुन्छ विज्ञ छ नि विज्ञको रूपमा उहाँको लेभलमा कोही पनि छैनन् अहिले रामशरण दर्नाल उहाँ चाहिँ विज्ञ हुनुहुन्छ अनि उहाँलाई राखेर हामीले चाहिँ यो आरबारेको बारेमा चाहिँ अनुसन्धान किताब लेखेका छौँ पब्लिस गर्न सकेका छैनौ आर्थिक कमजोरीले गरेर अनि मादलको बारेमा सुविशाले लेख्नु भएको छ त उहाँ त्यो प्रख्यात विज्ञ कोही पनि छैन तपाईँ नेपालको इतिहासमा हेरे हुन्छ सुविशा रामचन्द्र दर्नालको अनि त्यो उहाँको किताब पनि अपुरै छ है अनि किताब पुरा छ हामी निकाल्न सकिरहेको छैनौ अब अरू उहाँहरू भाइ भनौँ अरूको जुन तपाईँले नामहरू लिनुभयो उहाँले लेखेको किताब कस्तो थाहा छ सबले लेख्नु राम्रो हो तर पूर्णता दिएर लेख्नु राम्रो हो किनभने नेपालको पहिचान नेपालको साक्षिकै कला कल्चर देखिनु हुनुपर्छ त्यो किताबमा कति लिमिटेसनमा होला अब पप गीतको बारेमा हाम्रो धीरज राई भाइले पनि लेख्नु भएको छ पप संगीतको बारेमा नेपालमा अब म चाहिँ के भन्छु भने हेर्नुहोस् संगीतको भाषा हुन्न संगीतको सिमाना हुन्न संगीतको जात हुन्न यहाँ सुन्नुहोस् र यसले गर्दाखेरि खालि एउटा कुरा के छ भने त्यो क्षेत्रमा नेपाल भन्ने एउटा देशभित्र यति संगीतका चाहिँ जराहरू छन् यति जातिहरू छन् यति मिठा धुनहरू छन् यति अलौकिक संगीतहरू छन् त्यसलाई बाहिर निकाल्ने कसरी र ट्रेडमार्कको नाममा नेपालको नाम आउने हो नेपाल भन्ने देशको नाम आउने हाम्रो चिज हो त्यो हाम्रो चिज हो हामी संसारमा सेयर गर्छौँ भने धुन ल्याउने हो त्यो विषयमा जाने लाग्न सके तपाईँले अघि भनेको जस्तो अत्यन्तै राम्रो प्रभावकारी हुन्छ र जसले चाहिँ हामी अहिले छरेर बसेका जति पनि संसारभरि विभिन्न जनजाति ती देशको भनौँ न म त के भन्छु भने जहाँ बसे पनि एउटै रगत हामी हो नेपाली र जनजाति जुन संगीतका कुराहरू किताबका कुराहरू रिसर्चका कुराहरू त्यो अत्यन्तै राम्रो हुन्छ
यो च्यालेन्ट हन्ट गर्ने भनौँ न प्रतिभाहरूको खोजी गर्ने रियालिटी टिभी भनेर अहिले चाहिँ यो अमेरिकन आइडल इन्डियन आइडल नेपालमै पनि नेपाल तारा भनेर सुरु भएको छ होइन र निकै नै यो हिट प्रोग्राम जस्तो भनौँ न सबै ठाउँमा एकदमै यसको चाहिँ अब भ्युजहरूको रेटिङ चाहिँ एकदमै हाई छ है छ मलाई याद छ कि अब झन्डै 24-25% नै होला अगाडि तपाईँले प्रतिभाको डबली भनेर चाहिँ एउटा कार्यक्रम नेपाल टेलिभिजनमा गर्नुहुन्थ्यो त्यो कन्सेप्ट मोरलेस योसँग उयो भनौँ आइडल प्रतिभाकै कुरा थियो नि त्यो पनि मलाई त्यो कतिपय त्यो तपाईँको प्रोग्रामको उद्देश्यहरू पनि मलाई याद आउँछ त्यो सेटिङहरू पनि मलाई याद आउँछ कि याद आउँछ कसरी तपाईँलाई त्यो भनौँ न त्यो आइडिया तपाईँलाई त्यो बेलामा आयो किनभनेदेखि अहिले कति वर्षपछि त्यही कुरो अहिले मार्केटमा एकदम हिट भइरहेछ भने तपाईँले त्यो बेलामा सुरु गर्नुभयो र पछि किन मतलब भन्नु न अब तपाईँ नेपाल टेलिभिजनमा पनि काम गर्नुभयो होइन प्रज्ञा प्रतिष्ठानमा पनि तपाईँ एउटा वरिष्ठ संगीतकारको रूपमा काम गरिराख्नु भएको छ यस्तो संस्थाहरूले राजकीय प्रज्ञा प्रतिष्ठानहरू भनौँ होइन अब नाचघर भनौँ भन्नु जुनसुकैले यस्तो नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउनको लागि कस्तो खालको कामहरू गरिरहेको छ
हो यो सुन्नुहोस् एउटा के छ भने मैले तपाईँलाई सुरुमा भनेको थिएँ म 28 सालमा भोइस टेस्ट पास गरेर 30 सालमा गीत गाउने मौका पाएँ दुई वर्ष मेरो स्ट्रगल भयो दुई वर्ष मैले धेरै नेपालको चौधारीदेखि लिएर बाहिरबाट आएका र यहाँभित्र रहेका प्रतिभाहरूसँग धेरै भेटघाट गर्ने गुनासो साट्ने मौकाहरू पाएँ अब मैले त भाग्यले भनौँ आधा घण्टा टाइम पाएको थिएँ 30 सालमा गएर सेकेन्ड हाफ छन् एउटा रेकर्डिङमा दुईवटा गीत गाएँ एउटा कुन सहरमा छौ माइलो अनि एउटा एक कान्छी छोडेर जान्छु म जस्तो सोझाला भन्ने गीत गाएँ भने मैले चान्स पाएँ 30 सालमा दुईवटा गीत गाउन त्यसपछि 33 सालमा आएर फेरि म चाहिँ संगीतबाट सुरुवात गरेँ भनेको मतलब रेडियो नेपाल एउटा थियो प्रतिभाहरू अखण्ड थिए त्यो उनीहरूलाई आउने कुनै माध्यम नै थिएन. त्यस बगत 41-42 सालमा नेपाल टेलिभिजनको स्थापना भयो. नेपाल टेलिभिजन स्थापना भएपछि सर्वप्रथम त मैले एउटा के भयो भन्नुहुन्छ भने टेलिभिजनमा मैले कार्यक्रम चलाउने भन्ने कुरा आयो. किनभने टेलिभिजनको लोगो ट्युन पनि मैले बनाएको थिएँ. टेलिभिजनको जो सिग्नेचर ट्युनहरू सबै मैले बनाएको हुन्छु. नेपाल न्युजको लोगो म्युजिक आउँछ, सिग्नेचर ट्युन आउँछ, सबै मैले सृजना गरे हुँ. अनि त्यस बगत मलाई चाहिँ युद्ध भन्ने एउटा चलचित्रको त्यो बेला हामी गीत गायो भने 20 रुपियाँ 30 रुपियाँ 50 रुपियाँ म्याक्सिमम रेडियोले दिन्थ्यो. हामी नारायण दाई हामी सँगै हुन्थ्यो. सायद मलाई याद छ तपाईँसँग पनि त्यो सगत भेट भएको थियो. भनौँ मेवा रेस्टुरेन्टहरूमा हामी बस्थ्यौं. विशम्बर प्याकुरेल, सुन्दरजी, तपाईँ, नारायण गोपाल, हामीहरू टेबलमा बसेर गीत गाएको. मैले टेबल बजाएको, नारायण दाईले गीत गाएको तपाईँलाई याद आउँछ होला, स्मरण आउँछ होला. तपाईँ देखेर मलाई खुसी पनि लागिरहेछ. त्यो बेला यसो मलाई फिल भइरहेछ. त्यस बखत तपाईँको मैले युद्ध भन्ने फिल्ममा प्रश्न गर्दाखेरि जुन अब केप बजाएर हिरो हिरो लिपसिङ गरेर बाहिर चाहिँ नाचेको हाम्रो पोखराको सिनहरू क्याप्चर गरेको सबै देखेँ मैले. ल भनेर मेरो मनमा के आयो भने होइन, टेलिभिजनले पनि हामी हाम्रो आधुनिक गीतलाई चाहिँ बाहिर लिएर गएर स्टुडियोमा एकोस्टिकमा होइन कि भिडियो सङ बनाउन भनेर मैले पनि त्यो कन्सेप्ट दिमागमा आएर मैले गएर त्यो पहिलो भिडियो सङ चाहिँ बनाएर पनि नेपाल टेलिभिजनमा देखाएँ. त्यो भिडियो सङ देखाउँदा पनि निर शाहजी हाम्रो जिएम हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई रोक दिनुभयो. तपाईँ चाहिँ बाहिर लगेर यो चाहिँ मुख चाहिँ हल्लाउन लगाएर नायक हिरो हिरोलाई बाहिर कलाक हिरो हिरो जस्तो बनाएर गायक गायिकालाई के लगायो भनेर मेरो कार्यक्रम ब्यान गरिदिनु भयो. त्यो नाम संगीत संगम थियो. अनि मेरो साथीकोले ब्यान गरेपछि मलाई दुःख लगाएर म हिँडेँ. पछि उहाँ दिल्लीमा एउटा चाहिँ दूरदर्शनले चाहिँ निम्तामा जानुभएछ. अनि दिल्लीमा यो जीटीभी कुनै सोनी टिभी केही थिएन, क्या दूरदर्शन मात्रै थियो. दूरदर्शनको एउटा चाहिँ तपाईँको चाहिँ उसमा चाहिँ प्रस्तुति गर्ने क्रममा उहाँलाई चाहिँ त्यहाँ हामीले नयाँ कार्यक्रम शुरू गर्दैछौं. त्यो कस्तो भने अर्केस्ट्राहरू राखेर होइन कि लिपसिङ गरेर गायक गायिकालाई यसरी बाहिर लगेर कार्यक्रम नयाँ ल्याउँदैछौ भनेर दूरदर्शनमा देखाएछ. त्यो देखाएपछि शाहजी चाहिँ फर्किनु भएपछि उहाँले मलाई बोलाउनु भयो. उहाँ चाहिँ म टेलिभिजनमा चाहिँ गइनँ बाहिर भेटेर. अनि धेरै मान्छे थिए, समुचीजी यु आर ग्रेट, उहाँको यस्तै आवाज थियो, यु आर ग्रेट, तपाईँले गजब काम गर्नुभएको रहेछ, मलाई दुःख लाग्यो जुन मलाई मैले तपाईँलाई ब्यान गरेँ त्यो प्रोग्राम. अहिले दूरदर्शनमा त्यस्तै खालको प्रोग्राम आउनुभएको छ. अनि अन्त गर्न थालेपछि उहाँले मलाई चाहिँ त्यसको स्याबासी दिनुभयो. होइन मैले भने ल ठिकै छ त भनेर हेरेँ. अनि लगत्तै पछि मलाई एउटा फेरि अफर आयो टेलिभिजनबाट केही कार्यक्रम गर्थ्यो भनेर. अनि मैले यो प्रतिभाहरू यसै उभर बसेको विखण्डन भएर कोही नृत्यमा कोही बोल्ने जस्तो त मैले यहाँ अहिले यही तपाईँको कतिजना अमेरिकाको भनौँ युरोपमा जापानमा त्यो डबलीबाट आएका कलाकारहरू छन्. अब यहीँ त्यो डबलीमा गाएको प्रतिभाको डबलीमा गाएका भनौँ मैले नाम लिँदाखेरि धेरैको नाम लिन सक्छु. अहिले प्रसिद्ध बनाएर नेपालको टप होनहार चाहिँ मिडियाम्यान भन्नु सिंगर कम्पोजर भएका मान्छेहरू यहाँ पनि छन्. अब जस्तो अब मैले नाम अहिले लिँदाखेरि यो खसखसबाट यही सुन्न पनि सक्नुहुन्छ होला मेरो साथीहरूले. यो मैले देखाएको छु अब तपाईँको चाहिँ निकै नै जस्तो नेपालमा भास्कर राज कर्णिकार जो चाहिँ उहाँ चाहिँ प्रतिभाको डबलीमा एउटा उद्घोषक भएर आउनुभएको थियो है. अनि उहाँले मिडियाको एटिभी भने टेलिभिजनै खोलेर बस्नु भएको छ र उहाँ प्रसिद्ध भइसक्नु भयो. सुनिल उप्रेती यही हुनुहुन्छ. त्यस कार्यक्रममा प्रोग्राममा प्रस्तुत गरेमा तपाईँको चाहिँ अब रतन सुबेडीजी पनि यही हुनुहुन्छ. अब राम्रो कलाकार हो यही हुनुहुन्छ भन्नु भएको छ. हाम्रो चाहिँ हरिश माथेमा उहाँले पनि गाउनु भएको छ त्यो डबलीमा आएर. भनेको मतलब सपना सिटी उहाँले पनि गाउनु भएको छ यस डबलीमा. भनौँ त्यस बखत रेडियोमा कम टाइम पाएर जान नपाउने क्रममा यस कार्यक्रमबाट चाहिँ मान्छेले आफ्नो प्रतिभा देखाउँथे र गुरूहरू आएर बस्थे. त्यहाँ नरा ढकाल बस्थे, कहिले चाहिँ प्रेमध्वज बस्थे, कहिले गुरूहरू त्यहाँ छेउमा हुनुहुन्थ्यो, सुन्दिनुहुन्थ्यो. उहाँले यो फर्स्ट यो सेकेन्ड थर्ड भने छुट्याउनु हुन्थ्यो तर सुन्दिनुहुन्थ्यो. र सुन्दिनको क्रममा उनीहरूलाई हौसलित हुन्थ्यो उनीहरू त्यहाँनिर जाने. अनि तपाईँको हामीसँग पैसा थिएन, हामी पुरस्कार दिन सक्दैनथ्यौँ. तर काम हाम्रो के त भने ट्यालेन्ट खोज्ने, हेल्प गर्ने, कहाँ कहाँबाट ट्यालेन्ट हुन्छ बोलाउने, विभिन्न ट्यालेन्ट बोलाएर त्यो त्यो मन एउटा रंगमञ्चबाट चाहिँ हामीले जाने उहाँलाई प्रस्तुत गर्ने. त्यो कन्सेप्ट मेरो दिमागमा आएर अनि मैले टेलिभिजनलाई चाहिँ यो डिजाइन गरेर क्यामराहरू सबै बाहिर ल्याएर प्रज्ञा प्रतिष्ठानको चाहिँ त्यो एउटा डबलीबाट सुरु गरेर अनि मैले ती कन्सेप्टमा लिएर आएर तपाईँको चाहिँ एउटा गुरूहरू राखेर विभिन्न चाहिँ विधामा रहेकाहरूलाई राखेर त्यो ट्यालेन्ट हन्ट एउटा आइडल डिजाइन त्यस वक्त मैले प्रतिभा डबली गरेको 24 वर्ष अगाडि हो र त्यो प्रोग्रामले 12 एपिसोडसम्म गर्यो विभिन्न किर्तिपुरमा भक्तपुरमा ठाम ठाममा खुला मञ्चमा गर्यो त्यसले अझ अहिलेको कार्यक्रम त एउटा घरभित्रपट्टि एकदम प्रविधि सुधारेर हुन्छ त्यसबाट त पुरै जनताहरू मास नै जाने बाहिरको जाने मास जो पनि आउनु पाउँथ्यो डेमोक्राट फिल्डमा थियो त्यो त्यहाँनिर कुनै पनि कोही आऊ नआऊ भन्ने नै थिएन सबै विचारका मान्छेहरू आउँथे गाउँथे त्यहाँनिर है अनि त्यो कार्यक्रमहरू भएपछि त्यसपछि लगतै फेरि सिर्जनाको आधा घण्टा गरेँ मैले त्यो चाहिँ शंकर होटलभित्र फेरि यही यही सिर्जनाको आधा घण्टा भनिन्छ कन्टिन्युटी 12 एपिसोड भनेको 24 एपिसोड भयो अनि त्यसपछि अलिकति प्रतिभाहरू कम हुँदै पनि पार्टिसिपेटहरू कम हुँदै गएपछि अनि मैले आफैले यसलाई चाहिँ बन्द गरेँ कुनै पनि कारणवश होइन कि बन्द गरेँ त्यो कार्यक्रम बन्द भएको लगतै कति पछि अनि भारतमा अब भन्नु गजेन्द्र सिंह पनि मेरो राम्रो चिन्जानी हुनुहुन्छ जुन सारेगामा बनाउनुहुन्छ उहाँका भाइहरू बालकृष्णहरू पनि यहाँ आउँथे र एडिटिङको सिलसिलामा नेपाल आइरहन्थे उनीहरूले पनि एप्रिसिएट गरेको कार्यक्रम हो मेरो त्यो प्रतिभाको डबली अब हाम्रो भनौँ न नेपालको सम्पत्ति नेपाल टेलिभिजनको हो त्यो हाम्रो सम्पत्ति हो राष्ट्रको सम्पत्ति हो त्यो चीजमा हामीले गौरव गर्न सक्नुपर्छ र त्यसपछि अब अस्ति नेपाल तारामा पनि हाम्रो राजेन्द्र सलभजीले के भन्नुभएको छ भने हामी प्रतिभाको डबलीकै उलिएर के अरे कन्सेप्टबाट हामी आएका हौ भन्ने उहाँले भन्नुभयो ग्रेट टु हिम त्यस्तो कुरा भन्नुपर्छ अब यहाँ जसरी अब कपिराइटका कुराहरू आएर अब अमेरिकन आइडल आएको 12 वर्ष जति भयो यहाँ जम्मा भएको अरे अमेरिकन आइडलले जाने यहाँनिर तपाईँको जीटिभीहरूका यतापट्टिका सारेगमहरूमा जाने उहाँले कपिराइटहरू गरेर हाम्रो कार्यक्रमको भन्नुभयो उहाँहरूको अर्कै किसिमको होला तर मैले मेरो फर्सन के छ भने हामी जसले जे गरे पनि त्यो प्रतिभा खोज्ने नै कार्यक्रम हो त्यो प्रतिभा खोज्ने त्यो कन्सेप्ट हाम्रो हो त्यसमा कुनै दिन संसारमा यो हल्ला खल्ला होला अहिले बिस्तारै तपाईँको खसखसमा मैले खसखस राखिदिएछु है
प्रसङ्ग बदल्न चाहन्छु र मसँग धेरै प्रश्नहरू पनि बाँकी छैन तपाईँले निर्माण गर्ने भनेको जुन चलचित्र छ नि जौहेरो पोखरा भन्ने
त्यो पोखराको चाहिँ अत्यन्त ट्रेजेडी पोजिसनमा थियो त्यो रेडी भएर दिनेश जेसीजीले चाहिँ सुटिङमा जानेको लागि हामी एउटा रेडी भएको थियौँ कलाकार पनि छान्यौं सबै गऱ्यौं जाउँ र पोखरा भन्ने एउटा राम्रो कमेडी कन्सेप्ट थियो तर अब परिस्थिति बस अलिकति त्यो बेला म बनाउन सक्ने किसिमको पनि थिएँ हालतमा पछि बिस्तारै बिस्तारै मसँग जुन किसिमको बजेट थियो त्यो अन्त मैले डाइभर्ट गरेँ अब यसमा चाहिँ मैले प्रोड्युसर खोजिरहेको छु त्यसलाई कम्प्लिट गर्नको लागि यदि अब फाइनेन्सरहरू मैले भेटाएँ भने जम्मुबाट पोखरा रेडी
गर्नुहुन्छ
गर्छु
म्युजिक भिडियोहरू पनि गर्नुहुन्छ तपाईँ
अहिले पनि म केही यदा कदा गरिरहेको छु कहिले कहिले कसैले उन्नतिजीको त्यो मायाले तपाईँले एउटा मायाले बाँधा भन्ने उहाँको चाहिँ दुईवटा भिडियोहरूमा गर्छु कोही कोही विचाराहरू अलिकति धेरै पैसा खर्च हुन्छ नेपाललाई म्युजिक भिडियो बनाउनुखेरि राम्रो डाइरेक्टरहरूले बनाउँदाखेरि 1.5-2 लाख रुपियाँ खर्च हुन्छ कति गायक गायिका छ त्यति पैसा हुँदैन अलिकति कम पैसा हुन्छन् अनि मलाई रिक्वेस्ट गर्न आयो भने चाहिँ मेरो फुर्सदको बेलामा त अलिक सस्तोमा उनीहरूको लागि हेल्प गरेर म चाहिँ बनाइदिन्छु जस्तो बनाइदिन्छु र म आफ्नो केही गीतहरू चाहिँ आफू पनि बनाउँछु
म्युजिक भिडियोको प्रसङ्गमा अब जस्तो कि अघि मैले यो कुरा अघि नै सोध्नु पर्थ्यो सायद अब जस्तो संगीत क्षेत्रको उसलाई लिएर विषयवस्तुहरूलाई लिएर रिसर्च गरेर डकुमेन्ट्रीहरू पनि बनेको छ मलाई अहिले चट्टतिर फिल्मको नाम याद आएन हाम्रो नेपथ्यको उहाँहरू होइन एउटा के
उहाँले बनाउनु भएको छ तर एउटा संघको गीतै गीतको पनि एउटा चलचित्र बनेको छ गौथली त्यो जाने गौथली भन्ने चलचित्र त्यसको संगीत मैले गरे हौ त्यसको 59 सङ छ एउटै फिल्ममा 59 सङ जुन साउथ एसियामा बैजु बाबरा भन्ने फिल्म हिन्दी फिल्ममा चाहिँ 12-15 वटा गीत मात्रै थियो यसमा चाहिँ 59 सङ छ त्यो पनि कसैले विचार गर्दैन नेपालमा हामीले धेरै कामहरू गरेका छौँ त्यो चाहिँ डाक्टर भोला रिजालको कौथली पनि चाइल्ड साइकोलोजीमा छ मैले गीतै गीतमा चाहिँ सबै कुरा प्रस्तुत गराएको छ 59 सङ छ त्यसमा त्यो पनि बनाएको छ अनि नेपालले पनि केही बनाएका छन् उहाँहरू अरूले पनि बनाउनु भएको छ
तपाईँ संसारको विभिन्न ठाउँमा पुग्नु भएको छ घुमिराख्नुहुन्छ हरेक वर्ष घुमिराख्नुहुन्छ हामी विदेशमा बस्ने नेपालीहरूको भनौँ न अब रहन सहनदेखि लिएर हाम्रो अब हामीभन्दा पछिको जेनेरेसन हाम्रो छोराछोरीहरूको दालमाल यताउता देखेर कुनै किसिमको एउटा उल्पट्याङ गीत आउँछ तपाईँलाई मनमा
मलाई गीत त के आउनु र एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने अघि भने नि हामीले अर्काको चिज हामीलाई जीवन राम्रो लाग्छ, आफ्नो चिज हामीलाई केही पनि राम्रो लाग्दैन है। र हामीहरू अरूको बढी मन पराउँछौ, आफ्नो कम मन पराउँछौ। अब हामी हाम्रो बढी मन पराउन थालौं, अरूको कम मन पराउन थालौं। मन पराउन राम्रो छ भने अर्को पनि बढी नै मन पराउनु पर्छ। अब के छ भने कल्चरका कुराहरू, तपाईँ जस्तो मानिसहरू अब यहाँ आउनुभएको छ, नेपाल पुरा चाहिँ साहित्य कला संस्कृति गायक गायिका हिरो हिरोइनहरू स्क्रिप्ट राइटिङहरू भनौँ भनौँ माथि डेभलप भनौँ अब अरू अफिसियल लेभलका व्यक्तित्व पढेका एजुकेसन प्राप्त व्यक्तित्व यहाँ हुनुहुन्छ, एनआरएन भर भन्नुभएको छ। तर के छ भने कल्चर संस्कृति छ नि त्यो जस्तो बोलियो कोही पनि हुँदैन। आज यस्तो ठूलो देशमा तपाईँ हुनुहुन्छ, यो देशले पनि हाम्रो कल्चर संस्कृतिलाई कोट्याइरहेछ है। त यहाँ तपाईँहरू हुनुहुन्छ, तपाईँ हामी त धेरै धनी छौँ नि हाम्रो ठाउँको। अब होला हिजो हामी गरिब भयो थियौँ होला, हामी शिक्षा कम थियो होला, प्रविधि कम थियो होला। अब त त्यहाँभित्रका नेपालीसँग नभने यहाँ बाहिरका नेपालीसँग थियो छ, त्यसले त्यो चिजलाई चाहिँ डेभलप गर्नको लागि यहाँहरूले अत्यन्तै उ गरिदिनु होला। त्यसरी भारतीयमा पनि हेर्नु न, उनका बच्चाहरू तपाईँको शास्त्रीय संगीतहरू नेपाली गीतहरू सिकेका छन्। त्यो तपाईँ देख्नु आइडल प्रोग्रामहरूमा कति आउँछन्, विदेशी पुग्छन्, साउदी अरेबियादेखि पुग्छन्, भाषै बोल्न नजाने हिन्दी ऊ इन्डियन हो तर भाषै बोल्न नजाने पनि तुमको क्या होता है तुम क्या करता है भनेर सोध्ने पनि अचेल आइडलमा तपाईँले हेरिरहनु भएको छ भने आफ्नो देशप्रतिको माया, आफ्नो कल्चरप्रतिको माया त्यो भएको छ। अब हामीले के, हामी वाइडर भइसकेका छौँ, अब कम्युनिकेसन धेरै ठूलो भइसकेका छ। हामीले आफ्नो सबैलाई संसारमा नेपालीको कार्यक्रम हुँदाखेरि चिच्याउने वा वा गर्ने, अनि अब हाम्रो भाषा पनि कसैलाई जस्तो स्पेनिस भाषा लोभिएर सिक्छन् नि यहाँनिर अब कामको लागि, नेपाली भाषा पनि सिकुन् भन्नेमा यहाँ पनि छ नि, कुनै छ नि सिक्छौ नेपाली भाषा भने नेपाली सिकाउनु पर्ने, भारतीयलाई होस् या विदेशीलाई होस् आफ्नो ल्याङ्ग्वेजलाई पनि प्रभावकारी बनाऊ। हामी अब हाम्रो भाषा त धेरै छन्, हामी धेरै जाति छौँ, धेरै भाषाहरू छन्, जुन भाषा सिक्दा पनि हुन्छ, तर नेपालबाट आएको भाषा सिक्नु पर्यो, मजा लाग्छ है। राष्ट्र हाम्रो चाहिँ राष्ट्रिय भाषा जे छ त्यो सिकाएर, र अब यहाँको देख्दाखेरि उल्फाट्याङ गीत त के भन्नु र मैले ऊ यो दसैँमा मैले भन्दाखेरि रात टिका निधारमा टलक टल्कियो, छातीभित्र मायाको आगो सल्कियो, ए बिजुलीको तार 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 फुर्सद भए ए हजुर भेटौं शनिबार। अब आज तपाईँको फ्लोरिडामा कार्यक्रम छ है, बेलुका नेपाली त भेट भइहाल्छ। अब सम्पूर्ण तपाईँको खसखस मार्फत मेरा चाहिँ सम्पूर्ण चाहिँ यहाँ बस्नुभएका पुरा अमेरिकामा बस्नुभएका विभिन्न ठाउँमा यो खसखस डट कम जान सुन्न सक्नुहुन्छ। म सम्पूजित बाँसकोटा विजयादशमी र तिहारको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। मेरो कुराहरू सुनिरहनु भयो होला, म इमान्दार छु, मेरो कल्चर मेरो देशप्रति भए इमान्दार छु, मेरो संगीतप्रति इमान्दार छु। मैले आफ्नो 35 वर्ष यसमा लगानी गरेको छु जीवनको, होला कतै तितामिठा अथवा राम्रा नराम्रा पनि होला, मेरा सृजनामा जति राम्रा छन् त्यसलाई मात्र स्वीकारेर मलाई माया गरेर अझै पनि काम गर्ने हौसला गर्ने, मलाई यो संसारभरि नेपाली संगीतलाई चिनाउने एउटा मैले प्रतिज्ञा गरेको छु। नेपाली संगीतलाई कसरी चिनाउने भन्ने कुरा चाहिँ त्यसको धेरै किसिमका चाहिँ बाटाहरू हुन्छन्, पाटाहरू हुन्छन्, त्यो चाहिँ हामी खोजौंला। तर सबले हातेमारो गरिदियो भने हामीहरू हामीले गरेको कार्यक्रमहरूमा अरू विदेशीहरू पनि संलग्न भएर हेर्न आइदियो भने नेपालीलाई पनि अलिक छाती यहाँ बस्नु गर्दा छाती ठूलो हुन्छ होइन, हातेमालो गरौं भन्ने मेरो एउटा जिज्ञासा छ। र सुन्दरजीलाई मेरो धेरै धेरै जाने, मेरो पुरानो मित्र तपाईँ है भेट भयो कार्यक्रममा, यहाँ रमाइलो हुँदैछ। अब धेरै कार्यक्रम बाँकी छन् मेरो, अब म यहाँ छु 1 महिना अझै तिहारसम्म, अनि हाम्रो यस खसखसका हाम्रा बासु श्रेष्ठजीलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु, माध्यम तपाईँहरू नै हो। अब त्यसै गरी
धन्यवाद, मेरो अन्तिम प्रश्नको जवाब मैले सबै पाएँ तपाईँबाट है। अब तपाईँको जुन के भने अब गायनतर्फको तपाईँको उदासीनता अलिकति देखिन थालेको छ भनेर केही गाउँकै मान्छेले कुरा गरेका छन्, मलाई त्यो गलत जस्तो मैले तपाईँको कुराबाट मैले बुझेँ, त्यस्तो नहोस्, तपाईँबाट नयाँ नयाँ सृजनाहरू होस् है, नेपाल संगीत नेपाली परम्परागत बाजारको कुराहरू निकाल्यौं, हाम्रो आफ्नो मौलिक गीत संगीतहरूलाई उत्थान गर्ने कुरामा तपाईँको योगदान
सुन्नु चाहिँ के छ भने बीचमा चाहिँ केही वर्ष म चाहिँ मिडिया क्षेत्रमा पनि आबद्धता रहेँ र चाहिँ अलिकति चलचित्रको संगीत पनि मैले पहिलाको जुन स्पिडमा चलचित्रहरू बन्ने नेपालमा हेर्दाखेरि चलचित्रको क्वालिटीको एकदम तल खसेर गएको नेपाली चलचित्र उद्योग तल भाँसिएर गएको देखे अनि भाँसिएको ठाउँमा चलचित्र र भाँसिएको संगीतलाई किन बचाउनु सृजना बडा बलियो हुन्छ मैले 283 चलचित्रमा संगीत गरिसकेँ भनेर अहिले केही छनौटमा चाहिँ लागेको छु म छनौटको अनुमा अहिले मैले भुवन केसरीजीको म तिमी बिना मरिहाल्छु तुलसी घिमिरेको देश तपछि श्रीकृष्ण श्रेष्ठ हाम्रो नायक शिव रेग्मीको कहाँ भेटिएला अनि नरेन्द्र थापाजीको देश परदेश विदेश अनि त्यसपछि शासन हाम्रो लोकेन कार्कीजीको भने मतलब अनि सरगम दर्जनौ चलचित्रको संगीतलाई सृजना गरेका छु एल्बम पनि मेरो निकै आउनु थालेको छ अहिले अब गाउने क्रममा यसपालि मेरो अब तिहारको लागि कोसिस लिन्छ तपाईँलाई नन स्टप 50 जोबन म 50 पुगेको भएर 50 जोबन भनेर मैले एउटा जाने नन स्टप छ नि एउटा म्युजिक नेपाली एउटा एल्बम निक्लिँदैछ अहिले बजारमा त्यो चाहिँ तपाईँले अब पार्टीहरूमा नाचगानको बेला समुचितलाई सम्झने एउटा कोसेली चाहिँ आउँदैछ तिहारमा त्यो बजारमा आइहाल्छ अनि अरू त सिर्जना त म छ नि मैले भन्छु नि के अरे बालकृष्णसम्मको एउटा लाइन त मलाई थाहा छैन अन्तिम 22 म चाहिँ चितामा हुनु जस पनि म आफ्नो काम गरौँ भन्ने इच्छा यो छ महेश भन्ने बालकृष्णसम्मको जोडा पंक्तिहरू थिए मलाई अब त्यसमा पनि मैले सङ्गीत गरेको छु मलाई बालकृष्ण समाजीको गीत पनि गरेको छु मैले कवितामा त्यो आएन पुरा नआउँदा नआउँदै पनि मेरो पनि इच्छा त्यही छ कि म तेरो सृजनाहरू चाहिँ म उदासीन हुँदिन किन भन्दा पनि म समयसँग उदासीन भनेको डेभलपमेन्ट र यसलाई गरेको विकृतिसँग उदासीन हुन्छु सृजनासँग सम्बोधित भाषा कहिले पनि उदासीन हुन्न यो मेरो
वचन धन्यवाद यसको लागि र म अब हाम्रो कुराकानी यहीँ ठुगाउन पनि चाहन्छु यहाँको अमेरिका यात्रा एकदमै सफल होस् विभिन्न ठाउँहरूमा तपाईँको प्रोग्रामहरू हुँदैछ सबै नेपालीहरूले तपाईँलाई एउटा भनौँ एउटा राम्रो आदरभाव साथ स्वागत गर्ने नै छन् यति भन्दै म आजको हाम्रो अन्तर्वार्ता यहाँ ठुगाउन चाहन्छु
म पनि तपाईँलाई लास्टमा के भन्छु भने आफ्नो बच्चा बच्चीलाई यहाँ बसेका सबै बच्चा बच्चीलाई आफ्नो देशको कल्चर र संस्कृति भाषा सिकाउनु होला भन्दै म पनि बिदा लिन्छु धन्यवाद
अवश्य धन्यवाद